नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। भारतले हालै जारी गरेको नयाँ नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेपछि अहिले चौतर्फी विरोध भइरहेको छ। सरकारले यी भूमि हाम्रो भएको भन्दै भारतको नक्सा आफूहरूलाई अमान्य हुने प्रतिक्रिया दिएको छ। भारतले पनि नेपालको सिमाना नमिचिएको र नयाँ नक्सा आधिकारिक भएको दावी गरेको छ। भारत विरुद्ध नेपालमा आन्दोलन चर्किन थालेको छ। काठमाडौँ लगायतका जिल्लामा युवा विद्यार्थीहरू भारत विरुद्ध नारा लगाउँदै सड़कमा उत्रिएका छन्। साँच्चै मिचिएका भूमिमा बसोबास गर्ने नेपालीहरूको अवस्था चाहिँ कस्तो छ? नयाँ नक्सा आउनु अघिको अवस्था के थियो, अहिले के छ? आज हामी यिनै विषयको सरफेरमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग अतिथि हुनुहुन्छ नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शङ्कर धामी। शङ्करजी, स्वागत छ थाहा संचार नेटवर्कमा।
हजुर नमस्कार, धन्यवाद।
लिपुलेक, कालापानी, लिम्पियाधुरा हामी नेपालको दावी गरिरहेका छौँ, भारतले आफ्नो नक्सामा हाल्यो भनेर विरोध भइरहेको छ। तपाईँ ती क्षेत्रहरूमा प्राय रिपोर्टिङका क्रममा पुग्नुहुन्छ, त्यहाँको अवस्था के पाउनु भएको छ तपाईँले?
पछिल्लो अवस्था लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र जुन भारतले हडपेको छ, हाम्रो भूमि हो र त्यो विवादित पनि होइन मलाई लाग्छ। त्यो हाम्रो प्रष्ट तथ्याङ्कहरू, नक्साहरू, सबै दस्तावेजहरूले त्यो नेपालको भूमि भएको प्रष्ट पारेकी छ। यद्यपि अहिले मेरो प्रष्ट बुझाइ के छ भने त्यहाँ हाम्रो भारतले जति भूमि 372 वर्ग किलोमिटर भूमि हडपेको छ त्योभन्दा बाहेकको क्षेत्रमा पनि हाम्रो नेपाल सरकारको राज्यको उपस्थिति भएको छैन। सबैभन्दा विडम्बनाको पाटो हामी मैले देखेको यो पाटो छ।
त्यहाँका नागरिकहरू जो नक्सामा भारततिर पर्छन्, अब नेपालीहरू हुन्, त्यहाँको स्थिति नै के छ?
अहिले 5 गाउँ छ त्यो क्षेत्रमा जुन भारतले अतिक्रमण गरेको नेपाली भूमिमा 5 गाउँ छ। र 2018 सालको जनगणनामा नेपाली भनेर ती गाउँका नागरिकको जनगणना भए पनि पछिल्लो समय त्यहाँका नागरिक पनि भारतीय बनेका छन्। त्यहाँ भारतको यस्तो एउटा कुटनीति अथवा एउटा षड्यन्त्र भनौँ, त्यहाँको नागरिकलाई यति आकर्षक गरी आफूतर्फ आफ्नो नागरिक बनाएको छ। त्यहाँको बासिन्दालाई भारतले नागरिकता मात्रै दिएको छैन, आधार कार्ड पनि दिएको छ। मलाई लाग्छ त्यहाँको नागरिकलाई सामान्य के अरे सुविधा प्राथमिकता मात्रै दिएको छैन, आरक्षण नै दिएर भारतले आफ्नो प्रशासनिक क्षेत्रमा, त्यसै गरी शैक्षिक क्षेत्रमा र अन्य सेवा सुविधामा पनि उनीहरूलाई आकर्षित गरेर त्यहाँको नागरिकलाई भारतीय नै बनाएको अवस्था पनि एउटा लुकेको यथार्थ सत्य हो, अहिलेसम्म बाहिर नआएको।
भनेपछि उनीहरू अब नेपालभन्दा भारतैतिर चाहिँ बढी आश्रित अथवा सबै हिसाबले पनि उनीहरू अब हामी नेपाली हौँ भन्न नसक्ने स्थितिमा हो?
एकदम पक्कै पनि। त्यति मात्रै होइन, भारतको प्रशासनिक स्तरमा एउटा सुरक्षाकै क्षेत्रमा पनि उच्च औदमा पुगेका छन् त्यहाँ, किनभने भारतले 2018 सालदेखि नै 18 साल लगत्तै त्यहाँको भूमि अतिक्रमण गरिसकेपछि त्यहाँको नागरिकलाई सेवा सुविधा दिँदै गयो, उनीहरूलाई आकर्षित गर्दै गयो र सैनिक उपस्थिति त्यहाँ राखेर त्यहाँ दर्ज गराएर हाम्रो नेपालको कुनै सरोकार भएन, ध्यानै दिएन हाम्रा शासकहरूको। भारतले त्यहाँको नागरिकहरूलाई आफ्नो नागरिक बनाइसकेको छ र त्यहाँ अब धेरै पुस्तानी जन्मिसकेका छन्। यसपछि पनि नयाँ जन्मिने नागरिक छ, म जन्मिँदाखेरि नै म भारतीय भन्ने छ। यद्यपि त्यो जुन हाम्रो दुईटा बस्ती छ त्यहाँ ब्यास क्षेत्रमा, छाङ्ग्रु र टिङ्कर नेपालतर्फको, त्यहाँ पनि कम्युनिटीको हिसाबले हेर्ने भने, संस्कृति त्यहाँको भाषा संस्कृतिको हिसाबले हेर्ने भने ब्यासी साहुकार समुदाय नै छन्। वारी र पारी 5 गाउँ र नेपालतर्फका दुईटा छाङ्ग्रो र टिङ्कर गाउँमा, यद्यपि छाङ्ग्रो र टिङ्कर गाउँका हाम्रो बसोबास हाम्रो अहिले पनि नेपालीहरू नै छन्। पारीपट्टि जुन त्यो नक्कली महाकालीको पारी र महाकालीको पनि पारी, कुटियाङ्दीको पनि वरिपरि रहेका जुन बस्ती 5 बस्तीहरू छन्, ती 5 बस्तीका नागरिक अहिले भारतीय छन् पूर्ण रूपमा।
अब त्यति बेला 2018 सालको जनगणना गर्ने बेलाका जोनल अफिसर भैरव रिसालले के भन्नुभएको छ भने, कालापानीमा फौज आएर बसिसके पछाडि, भारतीय फौजहरू आएर बसिसके पछाडि चाहिँ त्यहाँका मानिसहरूले चाहिँ हामी भारतलाई तिर्दैनौँ, नेपाललाई नै तिरो तिर्छौँ भनेर त्यति बेला भनेका रहेछन्। अब अहिले पछिल्लो समयमा तपाईँहरू त्यहाँ पुगिरहँदाखेरि, उनीहरूसँग इन्ट्रेक्सन गरिरहँदाखेरि, उनीहरूको नेपालप्रतिको दृष्टिकोण चाहिँ कस्तो छ, भारतप्रतिको कस्तो छ?
कुटी नाम्बी गुन्जी लगायत जुन पाँचवटा गाउँ छन् जुन भार अहिले अतिक्रमित भूमिमा पर्दछन् ती गाउँ, ती पाँच गाउँमा बस्ने नागरिकहरू पूर्ण रूपमा अहिले पनि आफूलाई भारतीय भन्छन्। यद्यपि अनौपचारिक कुराकानीमा त्यहाँका बुढापाकाहरू र अरू युवाहरू पनि हुन त यो नेपालको तर अब भारतले आफ्नो सामरिक महत्त्वले के अब भारतले लियो र हामी अब यतै भयौँ भनेर त्यो चाहिँ स्वीकार्छन्। यद्यपि भूगोलको हिसाबले त्यहाँको भूगोल भौगोलिक अवस्थालाई हेर्ने भने त्यहाँ वर्षमा छ महिना मात्रै बसोबास हुन्छ त्यो क्षेत्रमा, सबै क्षेत्रमा, किनभने उचाइको क्षेत्र छ र हिमपातको कारणले गर्दाखेरि हिउँदको समयमा त्यहाँ बसोबास हुँदैन, अरू बेला मात्रै बसोबास हुन्छ र त्यहाँ जानको लागि त्यो क्षेत्र अहिले भारतले नोटिफाइड एरिया बनाएको छ, विगतदेखि नै बनाएको छ र त्यहाँ हामी नेपाली मात्रै होइन भारतकै नागरिकले पनि त्यो क्षेत्रमा जान पाउँदैन। निश्चित समयको लागि भारतीय सुरक्षाकर्मीको भारतीय प्रशासनिक निकायको लिखित अनुमति लिएर निश्चित दुई या तिन महिनाको लागि या बढीमा छ महिनाको लागि, स्थानीय बासिन्दा भने छ महिनाको लागि, बाहिरको मान्छे भने एक महिना दुई महिना तिन महिनाको लागि मात्रै त्यो जानुपर्ने अवस्था छ। यसकारण हामी आफै वा जुनसुकै व्यक्ति पनि अहिले त्यो अतिक्रमित क्षेत्रमा रहेका गाउँ बस्तीहरू पाँचवटा गाउँहरूमा पुग्ने अवस्था छैन। यद्यपि हामी नेपालतर्फका दुईवटा गाउँमा जान्छौँ, म गत वर्ष पनि पुगेको थिएँ, यो वर्ष चाहिँ पुग्न पाएन, छाङ्ग्रु र तिङ्करमा, त्यहाँ जानको लागि पनि अहिले भारतीय बाटो नै प्रयोग गर्नुपर्ने एउटा बाध्यता छ।
भनेपछि भारतको अनुमति नलिकन त्यहाँसम्म आफ्नै भूमिमा जान पनि सकिन्न?
छैन, नेपालतर्फ पञ्चायतकालमा बाटो बनेको थियो, गोरेटो बाटो बनेको थियो र बहुदल अहिले गणतान्त्रिक व्यवस्थामा त्यहाँ ब्यास क्षेत्रलाई जोड्ने सडक मार्गको निर्माण यति सुस्त गतिमा छ कि त्यो बन्द प्राय बन्द छ भन्दा पनि हुन्छ। त्यसै गरी पैदल जुन पञ्चायतकालमा बनेको गोरेटो बाटो पनि अहिले सञ्चालनमा छैन। त्यो सञ्चालनमा नहुनुको प्रमुख कारण फेरि भारतले महाकाली नदी किनारे किनार धारचुलादेखि महाकाली नदीको किनारे किनार सडक बनाइरहेको छ मोटरमार्ग। त्यो मोटरमार्गको निर्माणको त्यो ढुङ्गा पहिरो आएर महाकाली नदीको बहाव पनि परिवर्तन भएको छ, नेपालतर्फको गोरेटो बाटो पनि क्षतिग्रस्त भएको छ, भारतको सडक निर्माणले हाम्रो बाटो क्षतिग्रस्त भएको छ। हेर्नुहोस्, अहिलेसम्म अब नेपालको ध्यान पुगेको छैन, यहाँ जिल्लाको प्रशासनिक निकाय भनौँ वा राजनीतिक प्रतिनिधिहरू उहाँहरूले त्यो ठोस रूपमा केही पहल चाहिँ गर्न सकेका छैनन्।
अघि तपाईँले भन्नुभयो नि जो ती गाउँका मानिसहरू भारततर्फै छन्, भारतीय नागरिकता लिएका छन्, भारतमै हामी आश्रित छौँ भनेको छ, आधार कार्ड पनि भारतले दिएको छ भनेर, तिनीहरूले नेपालमा हुने अब पटक पटक चुनावहरू भएका छन् ती चुनावहरूमा भाग लिने चाहिँ गर्छन् कि गर्दैनन्?
छैन, उहाँहरूको नामावली पनि मलाई लाग्छ नेपालको हाम्रो तर्फ छँदै छैन र उनीहरूले उनीहरूको पुर्खाले पुर्ख्यौली जुन नेपालतर्फको सम्पत्ति चाहिँ रहेको छ, अहिले पनि फाटफुटुमा हामी मालपोत कार्यालयमा ती भारतीय अहिलेका भारतीय नागरिक वा विगतका नेपाली नागरिक जसको स्वामित्वमा नेपालको नेपालमा जग्गा जमिन थियो उनीहरूले बेचबिखन गरिरहेको अवस्था अहिले पनि फाटफुटुमा भेटिन्छ यहाँ मालपोत कार्यालयमा।
भनेको भूमि चाहिँ बेचबिखन भइरहेछ नेपालबाट?
हो, किनभने उनीहरू अहिले भारतीय नागरिक बनिसके, अब नेपालमा उनीहरूको स्वामित्वको जग्गा जमिन भए पनि अब चलन भोग गर्न गाह्रो पनि हुन्छ, त्यति के अरे सहज पनि छैन, त्यसकारण बेचबिखन चाहिँ गरिरहेछन्।
अब शङ्करजी, यो त अब एउटा सीमा क्षेत्र पनि अब भयो, त्यो हिसाबले चाहिँ त्यहाँ नेपालको सुरक्षा निकायको उपस्थिति चाहिँ कति ओरासम्म मात्रै पाउन सकिन्छ, अथवा त्यो सीमा क्षेत्रमा सीमाको सुरक्षा गर्ने हिसाबले चाहिँ पोस्टहरू छन् कि छैनन्?
यो चाहिँ सबभन्दा विडम्बनाको पाटो यहीँनिर छ। दार्चुला जिल्लामा 2070 साल माघ 7 गते आजभन्दा झन्डै 6 वर्ष पहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म राखियो यहाँ। अब नाम नै सीमा सुरक्षा गुल्म, त्यहाँको एपिएफको म्यान्डेट पनि सीमाको सुरक्षा प्रमुख म्यान्डेट हो। 6 वर्ष भइसक्यो, सदरमुकाममा मात्रै एपिएफको त्यो गुल्म छ, आजको मितिसम्म पनि त्यो क्षेत्रमा पुगेको छैन, त्यहाँ पोस्टर राखेको छैन। यद्यपि ब्यास क्षेत्रमा सुरक्षा एपिएफको सुरक्षा पोस्टर राख्ने, बिओपी राख्ने भनेर पटक पटक चर्चा गरिन्छ, भनिन्छ। यहाँ दार्चुला जिल्लामा एआइजी स्तरसम्मको, डिआइजी एआइजी स्तरसम्मको पनि निरीक्षण भ्रमण भएको छ। उनीहरूले पनि भन्छन्, केही दिन पहिले मात्रै पनि एपिएफका प्रवक्ताले भनेका छन् हामी के अरे टिङ्करमा हामी पोस्ट राख्छौँ भनेर, खालि भन्ने मात्रै त्यो तर पहल के अरे परिणाम चाहिँ नदेखिने अवस्था छ। र अहिलेसम्म ल पोस्ट त सदरमुकाममै छ, त्यो क्षेत्रमा समय समयमा गस्ती त हुनु पर्थ्यो, त्यो पनि छैन। अब पछिल्लो समय त गस्ती किन हुँदैन भनेर सोध्यो भने होइन बाटो नै छैन भनेर जवाब पाइन्छ, तर सदरमुकाममा मात्रै सीमित भएको अवस्था छ सुरक्षा उपस्थिति। यद्यपि सिजनमा हिउँदको समय बाहेक अरू बेला 6 महिना चाहिँ नेपाल प्रहरीको त्यहाँ चाहिँ चौकी रहन्छ, अहिले पनि टिङ्कर र छाङ्ग्रो दुईटा बस्तीमा दुईटा चौकी छ नेपाल प्रहरीको, र टिङ्करबाट हिमपातको कारणले त्यहाँको स्थानीय बासिन्दा पनि तल झरिसके, सदरमुकाम झर्दैछन्, र त्यहाँको टिङ्करमा रहेको प्रहरी चौकी पनि सरेर अहिले छाङ्ग्रो भन्ने ठाउँमा छ, र छाङ्ग्रोबाट पनि अब केही दिनमै प्रहरी चौकी सहितको स्थानीय बासिन्दा र प्रहरी चौकी सबै तल झर्ने क्रममा छन्।
भनेपछि भारतीय सुरक्षा फौज नै बस्छन्, उनीहरू बिस्तार बिस्तार अगाडि अगाडि आउँछन्, नेपाली सुरक्षाकर्मी चाहिँ बाटो नभएर त्यो ठाउँसम्म हाम्रो सीमासम्म, सीमा सुरक्षा बल तर सीमासम्म पुग्न सक्दैन, यथार्थ यही हो।
सशस्त्र प्रहरी पुग्न सकेको छैन, नेपाल प्रहरीको वर्षमा छ महिना मात्रै उपस्थिति हुन्छ त्यो क्षेत्रमा, र भारततर्फ हेर्ने भने त्यहाँ त आइटिबिपी भारत तिब्बत सीमा पुलिस, त्यसै गरी सशस्त्र सीमा बल एसएसबी र भारतीय सेना, तीन प्रकारको सुरक्षा उपस्थिति बाह्रै महिना पुरा आफ्नो व्यवस्था सहितको छ, र भारतले त पछिल्लो समय त्यहाँ सडक मार्गले जोड्न खोजिरहेको छ, र त्यहाँ सडक निर्माणको क्रम पनि अन्तिम चरणमा छ भारततर्फ।
भनेपछि यो हामी यता विरोध गरिरहेका छौँ तर उता चाहिँ अब लगभग गुमिसकेको स्थिति, व्यावहारिक रूपमा हेर्दा, फिल्डमा हेर्दाखेरि चाहिँ
होइन, पूर्णतया त्यो हाम्रो जुन 372 किलोमिटरको जुन भूमि छ नेपाली अतिक्रमित भूमि, मलाई लाग्छ त्यसमा मात्रै 50 किलोमिटर भन्दा बढी त सडक निर्माणै भइसक्यो, त्यो सडक निर्माण भएर हेलिकप्टर मार्फत गाडीहरू लगेर त्यहाँ त गाडी पनि उडाइरहेछन् भारतीय सुरक्षाकर्मीले।
अब यो स्थानीय तहको चुनाव पनि भयो, प्रदेश तहको चुनाव भयो, केन्द्रीय तहको चुनाव पनि भयो, स्थानीय स्तरको चुनावमा चाहिँ ती अतिक्रमित गाउँहरूमा चाहिँ नेताहरू पुगे कि पुगेनन्, अथवा त्यहाँ चाहिँ चुनाव हुन सक्ने वातावरण भयो कि भएन, त्यहाँका मान्छेहरूले जुन अहिले अलि पीडित भनेको छ अतिक्रमित क्षेत्रका बासिन्दाहरू, त्यो चाहिँ त्यहाँ चाहिँ भयो कि भएन स्थानीय तहको चुनाव, अथवा भोट हाले कि हालेनन्?
जुन 5 गाउँ छन् अतिक्रमित नेपाली भूमिमा रहेका 5 गाउँ, त्यसमा हाम्रो नेपाल सरकारको वा नेपाली पक्षको कुनै पनि पहुँचै छँदै छैन, त्यहाँ हामी जानै सक्दैन। मैले यसअघिको अघि पनि भने त्यहाँ पुग्नको लागि भारतीय सरकारको, भारतीय प्रशासनको लिखित अनुमति चाहिन्छ, र आफ्नो जुन हाम्रा 2 गाउँ छन् छाङ्ग्रो र टिङ्कर नेपालका गाउँ छन्, अहिले पनि 82 गाउँपालिकाको वार्ड नम्बर 1 बस्छन्,
त्यो चाहिँ सबै हिसाबले नेपाली, नागरिकता हिसाबले नेपाली, बसोबासको हिसाबले नेपाली होइन,
हो भाषा संस्कृति वारिपारी एकै भए पनि त्यही 5 र 2 गरी 7 गाउँको भाषा संस्कृति एउटै भए पनि, एउटै कम्युनिटीका मान्छे भए पनि 82 समुदायका मान्छे हुन्थे, र त्यो भाषा संस्कृति एउटै भए पनि राष्ट्रियता चाहिँ फरक छ। 5 गाउँको अब पूर्णतया भारतीय भइहाले, 2 गाउँ छाङ्ग्रो र टिङ्करमा चाहिँ हाम्रो पूर्णतया राज्यको पहुँच छ, अब त्यहाँको नेपाली, त्यहाँको नागरिक पनि नेपाली हुन्, उनीहरूलाई त सबभन्दा अप्ठ्यारो कहाँ छ भने भाषा संस्कृति एकै भए पनि विगतमा हेर्ने भने आफ्ना पुर्खाहरूको बसोबास भोग चलन सबै कुरा हेर्ने भने उनीहरू पनि नेपाली हुन्, तर आफ्नै आँखाले कस्तो देख्नु परेको छ भने आफ्नै भाइ बन्धु रिश्तेदारीमा नातागोताको मान्छेहरू अहिले फरक राष्ट्रियता बोकेको, अथवा त्यहाँ फेरि त्यहाँको सुरक्षाले फेरि सिकेको, त्यो पनि एउटा अनुभूति छ ब्यासको बासिन्दाहरूलाई।
भनेपछि त हामी चाहिँ यो अहिले तत्कालै नक्सामा पर्यो भनेर जसरी विरोधहरू भइरहेछ, यो भारतीयले भारतले चाहिँ अतिक्रमण गर्यो, नक्सामा राख्यो, हाम्रो भूमि हो भनिरहँदाखेरि चाहिँ अब नक्साबाट लिएर आए पनि व्यावहारिक रूपमा त उतै देखियो।
हो पूर्णतया सबभन्दा महत्त्वपूर्ण कुरा मलाई लाग्छ हामी सबै नेपालीहरूले बुझ्नुपर्ने कुरा के छ भने, व्यावहारिक रूपमा त्यहाँको नागरिकलाई पनि अब भारतीय बनाइसकेको अवस्था छ, यद्यपि त्यो एजेन्डा छोड्नु पर्छ भन्ने चाहिँ होइन, त्यो कुटनीतिक ढङ्गले अगाडि बढ्ने एउटा बाटो सधैँ छ, सँगसँगै व्यावहारिक रूपमा भारतले मिचेर बाँकी छोडेको जमिनमा अथवा त्यो भूगोलमा समेत हाम्रो राज्यको उपस्थिति छैन, सबभन्दा प्राथमिकता पर्नुपर्ने व्यावहारिक रूपमा हामीले त्यो भूगोलसम्म, बाँकी रहेको भूगोलसम्म त कम्तीमा राज्यको निरन्तरको उपस्थिति चाहिने हो नि, त्यहाँ अवस्थाको बारेमा तथ्यगत रिपोर्टिङ, नियमित रिपोर्टिङ राज्यलाई चाहिने हो, गरिराख्नु पर्ने हो, यही कुरा लिकेज भएको छ। र अर्को एउटा अहिले सार्वजनिक नभएको अथवा चर्चामा आउन नसकेको अर्को एउटा महत्त्वपूर्ण पाटो मलाई लागेको, त्यहाँ 2028 सालमा सीमा प्रशासन कार्यालय स्थापना गरेको थियो ब्यास क्षेत्रमा, ब्यासको छाङ्ग्रो गाउँमा छ त्यहाँ, र विगत 3 वर्षदेखि त्यो सीमा प्रशासन कार्यालय बन्द छ, हेर्नुहोस् त्यो सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा गाभिएको छ, हेर्नुहोस् तर कागजमा डकुमेन्टमा हेर्ने भने त्यहाँको दरबन्दी संरचना अथवा बजेटको संरचना हेर्ने भने त्यहाँ छुट्टै कार्यालयको रूपमा अझै पनि कागजमा चाहिँ छ, व्यवहारमा त्यहाँ ब्यास क्षेत्रमा सीमा प्रशासन कार्यालय पनि छैन,
अब यो सबै कुराले चाहिँ हामी अब सीमा सुरक्षामा भारतका चाहिँ तीन तीन तहका चाहिँ सुरक्षाकर्मीहरू आएर बस्न सक्ने त्यो क्षेत्रमा नेपालको सुरक्षाकर्मी चाहिँ पुगेर बस्न नसक्ने भनेपछि त यो इच्छाशक्तिकै कुरा भयो अथवा सक्रियता तदारुकताकै कुरा भयो होला नि त यो त होइन
पक्कै पनि यो सशस्त्र प्रहरीको पोस्ट राख्ने क्रममा यहाँ दुई तिन वर्षदेखि के चाहिँ भनिदिइ आएको छ भने त्यहाँ जमिन व्यवस्थापनको प्रक्रियामा छौँ हामीहरू अथवा के इआइए गर्नुपर्छ वन क्षेत्र छ वन मन्त्रालयको सहमति चाहिन्छ गृह मन्त्रालयसम्म म त्यो पत्रचार के डकुमेन्टको कारवाही गर्नुपर्छ यस्तो यस्तो जवाब झारा टार्ने काम झारा टार्ने जवाब चाहिँ मिल्छ तर त्यो चाहिँ होइन मलाई लाग्छ राज्यको नेपाल सरकारको इच्छा शक्ति र प्राथमिकता हुने हो भने ब्याज क्षेत्रमा रहेको अन्य भवनहरू अथवा घर भाडामै लिएर पनि त्यहाँ सुरक्षाकर्मी राख्न सकिन्छ पोस्ट राख्न सकिन्छ त्यो त राज्यको प्राथमिकतामा परेन इच्छा शक्ति छैन त्यसै कारणले यो अवस्था छ हाम्रो उपस्थिति कम्तीमा पनि बाँकी रहेको भूगोलको पनि सुरक्षाको लागि त्यहाँ राज्यको उपस्थिति आवश्यक हो पहिलो कुरा
अब यो जनप्रतिनिधिहरू थुप्रै निर्वाचित भए त्यहाँबाट अब अहिलेसम्म पनि अब प्रदेश सभामा पनि निर्वाचित भएका छन् दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् उम्मेदवारहरू हारेका छन् एक तहका नेताहरू त्यहाँ क्रियाशील छन् स्थानीय प्रशासन पनि क्रियाशील छ स्थानीय स्तरमा चाहिँ यो खालको समस्या समाधान गर्नको लागि भनेर केही खालको प्रयासहरू हुने गरेका छन् कि छैनन्
स्थानीय स्तरका प्रयासहरू पनि भएका छैनन् र मलाई लाग्छ स्थानीय स्तरको प्रयासले केही त्यस्तो परिणाम आउँछ जस्तो पनि लाग्दैन यद्यपि सचेतना जगाउने पाटो आफूमा छँदैछ यद्यपि यो भनेर भन्दा पनि यहाँको सीमा क्षेत्रका नेपाली नागरिकहरूले भोगेका छन् सबभन्दा ठुलो कुरा आफूलाई नेपाली हुँ अथवा नेपाली ठान्ने अथवा नेपाली नागरिकहरूले यो बोर्ड यो सीमा क्षेत्रमा आउ जाउद गर्दा बसोबास गर्दा खेरि जुन दैनिक जीवनमा भोग्नु परेको जुन एउटा कठिनाइ छ र पीडा पनि छ कम्तीमा राष्ट्रियता देख्ने बित्तिकै पारी र वारीको अवस्था देख्ने बित्तिकै पारीको व्यवहार देख्ने बित्तिकै त्यो आफूले भोगि नै रहेका छन् यसकारण उनीहरूलाई धेरै भन्नु सचेतना गराउनु पनि त्यति आवश्यकमा छान्दैन यद्यपि जुन प्रयास र क्रियाशीलताको कुरा हो यसमा चाहिँ ठुलो कमजोरी छ विगतमा अब हेर्नुहोस् कालापानीको मुद्दा यही दार्चुला जिल्लाबाट निर्वाचित तत्कालीन सांसद प्रेमसिंह धामीले राष्ट्रिय स्तरमा उठाएका थिए र त्यो एजेन्डा अहिले नेपालको प्रमुख सीमा समस्याको रूपमा स्थापित भइसकेको छ तर पछिल्लो समय यसको समाधानको लागि दुईटा बाटो एउटा कूटनीतिक समाधानको लागि नेपाल सरकारलाई घचघच्याउने पाटो छ अर्को कुरा तत्काल भूगोलमा यो त्यो क्षेत्रको भूगोलमा तत्काल गरिहाल्नुपर्ने कदमहरू चालिहाल्नुपर्ने कदमहरू गर्नुपर्ने कामहरू को बारेमा तदारुकता भएको छैन राजनीतिक स्तरबाट पनि भएको छैन प्रशासनिक स्तरबाट पनि कस्तो देख्यो भने यहाँको प्रमुख जिल्ला अधिकारी छ महिना नौ महिनामा चेन्ज भइरहन्छन् जिल्लामा आउने बित्तिकै दुई तिन महिना त वस्तुस्थिति बुझ्नमै लाग्छ उनीहरूलाई त्यो अब नेपाल सरकारको प्रतिनिधिको रूपमा अब नेपाल प्रमुख प्रशासकीय भनौँ जिल्लाको लागि प्रमुख जिल्ला अधिकारीको नै छ महिने कार्यकाल नौ महिने कार्यकालले गर्दाखेरि पनि दार्चुला जिल्लाको जुन प्रशासनिक व्यवस्थापनको पाटो हो र प्रशासनिक स्तरले अथवा सुरक्षा व्यवस्थापनको पाटो हो त्यसमा पनि गम्भीर कमजोरी भएको छ र त्यसमा नेपाल सरकारको ध्यान जानुपर्छ
यसको मतलब तपाईँसँग यो कुराकानीको निष्कर्ष चाहिँ अहिले हिजो मात्रै भारतले नक्सामा हाल्यो भनेर हामी यति धेरै चर्किरहेका छौँ तर व्यवहारमा हेर्ने भने पहिल्यैदेखि मानिसहरू चाहिँ भारततिरै छन् सबै कुरा चाहिँ त्यहाँको पीडा त्यहाँको वस्तुस्थिति हेर्ने हो भने चाहिँ यो अहिले नक्सामा हालिहाल्यो त्यही भएर यो अहिले तात्कालिक अवस्थाको विरोध मात्रै यो हामीले यसो गरिरहेका छौँ तर त्यो चाहिँ विगतदेखि चलिआएको रहेछ
हजुर यथार्थमा व्यवहार त विगतदेखि छ त्यहाँ सैनिक उपस्थिति मात्रै होइन त्यहाँको नागरिकलाई समेत भारतीय बनाएर नागरिकहरू नै अहिले नेपाली भन्दैनन् त्यो पाँचवटा गाउँका प्रश्नहरूमा हामीले बुझ्नुपर्ने कुरा त्यो हो
अब यो भोलि भारतले अब ठिकै छ भनेर नक्सा सच्याएछ अरे मानिलिउँ अब त्यो भयो भने पनि राज्यको उपस्थिति त नक्सामा नराख्नुभन्दा अगाडि पनि त त्यही रहेछ किनभने कोही पनि पुगेकै छैन त्यहाँ सीमा सुरक्षा बल पनि त्यहाँ पुगेको छैन सीमा प्रशासन कार्यालय तपाईँले भन्नुभयो तीन वर्षदेखि बन्द छ भनेपछि त यस्तै गरेर नै हो भने त नक्सामा राख्नु र नराख्नुको ले मात्रै माने राख्ला र
एकदम माने राख्दैन त्यति मात्रै होइन भोलि ल दुवै देशमा सहमति भयो ल सीमा विवाद टुङ्ग्याउने त्यो भूमि नेपालले नै पायो मानौ र भारतले त्यहाँको बासिन्दाको के गर्ने भनेर उनीहरूलाई सोध्यो भने ल तपाईँहरू कहाँ जाने भन्यो भने उनीहरू भारततिरै जान्छन् किनभने अहिलेको मान्छेको मानव त मान्छे त स्वाभाविक रूपमा सुविधाभोगी हुन्छ अब भारतले आफ्नो तर्फको सेवा सुविधा त्यति मात्रै होइन त्यहाँको खाद्यान्नमा समेत एकदम छ सात रुपियाँ किलो गहुँ र चामल उपलब्ध गराएको छ हेर्नुहोस् त्यहाँ ढुवानी सबै अनुदान दिएर यतिसम्मको सेवा दिएर आकर्षित गरेको छ कि त्यहाँको जनजीवनलाई त्यहाँको स्थानीयहरूलाई यसकारण यो यहाँले भनेको कुरा नक्सामा सुधार हुँदैमा वा भोलिको दिनमा त्यो सीमालाई त्यो भूमि हामीले पाउँदैमा पनि त्यो उपयोगको कुरा पनि महत्त्वपूर्ण कुरा छ। यसकारण त्यो क्षेत्र जोड्ने एउटा दार्चुला तिङ्कर सडक भन्ने 2064-65 सालदेखि सुरु भएको हो, हेर्नु 10-12 वर्ष भइसक्यो, त्यो 40 किलोमिटरसम्म मात्रै ट्र्याक खोल्ने काम भएको छ अहिलेसम्म, र त्यसपछि अगाडि नै बढ्न सकेको छैन। हाम्रो प्राथमिकता नै परेन, केही महिना पहिले दार्चुला जिल्लाका जनप्रतिनिधिहरू, यहाँको सङ्घीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको संयुक्त डेलिगेसन गरे गएर प्रधानमन्त्रीलाई भेटेका थिए, र उनीहरूले प्रमुख माग दार्चुला तिङ्कर सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्छ, ठेकेदारबाट यो सडक निर्माणमा गति नै भएन भनेर माग राखेका थिए। अब प्रधानमन्त्रीले सुने मात्रै केही त्यस्तो पहल चाहिँ गरेका छैन, राज्यको प्राथमिकता नै परेन, सबभन्दा विडम्बना चाहिँ यहाँनिर देखिन्छ।
हामी नेपालमा छौँ भनेर उनीहरूलाई प्रत्यावध हुनको लागि नेपालको राज्य, नेपालको सरकार त्यहाँ उनीहरूसँग पुग्नै सकेको छैन, हामी छौँ भनेर प्रत्याभूत दिलाउनै सकेको छैन, अनि नक्सा मात्रै मिच्यो भनेर कराएर त फेरि एकरो कराई मात्रै होला, होइन?
हजुर, पक्कै पनि यो नक्सा मिचिएको प्रसङ्ग वा बेला मौकामा कालापानीको प्रसङ्ग आउने बित्तिकै सीमामा अर्को एउटा जबरजस्त प्रभाव के चाहिँ पर्छ भने, त्यो क्षेत्रका बासिन्दाले वा त्यो क्षेत्रमा भ्रमण गर्ने जुनसुकै व्यक्तिले पनि भारतीय प्रशासनको अनुमति लिएर त्यहाँको भूगोल, भारतीय भूमि टेकेर जानुपर्ने अवस्था छ हाम्रो अहिलेको विद्यमान व्यास क्षेत्रमा।
यो यो त यो के अरे शङ्करजी, अहिले जुन खालको तरङ्ग छ नि, यो भारतले चाहिँ यो नक्सामा पार्यो भनेर यो खालको आन्दोलन एक खालको चलिरहेको छ, यो विषयमा चाहिँ त्यहाँका मान्छेहरू जानकार होलान् कि नहोलान्, के लाग्छ यहाँलाई?
जानकार छन्, किन नहुने? जानकार नहुने त कुरै छैन, झन् अहिले संचारको युग छ, धेरै माध्यमहरू छन्, सोसल मिडिया छ, त्यति मात्र होइन, जिल्लामै पनि केही काम, केही विरोधको काम, विरोधको कार्यहरू भएका छन्, जस्तो विद्यार्थी सङ्गठनले यहाँ कोण सभा गरेको छ, त्यसै गरी प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र जनाएको छ, यहाँको स्थानीय मिडिया पनि छन्, यहाँ 2 दैनिक पत्रिका छन्, 6 सामुदायिक रेडियोहरू छन्, ती सबैले यो सीमा क्षेत्रको यो कुरालाई प्रमुखताका साथ उठाएका छन्, नयाँ नयाँ तथ्य पनि अगाडि प्रकाशमा ल्याइरहेका छन्। त्यसपछि राष्ट्रिय सञ्चार माध्यमले काठमाडौँका गतिविधिहरूलाई बढी फोकस गर्ने गरेका छन्, यसपछि जिल्लाको केही यस्ता लुकेका पाटाहरू, प्रकाशमा आउन नसकेका तथ्यहरूलाई उजागर हुन चाहिँ बाँकी नै छन्।
हस्, यहाँको समय र विचारको लागि धेरै धन्यवाद शङ्करजी, कुराकानीको लागि
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्कर धामी। भारतले हालै जारी गरेको नयाँ नक्सामा दार्चुलाको कालापानी, लिपुलेक, लिम्पिया धुरा सम्मको भूभाग आफ्नो नक्सामा समेटेपछि चौतर्फी विरोध भइरहेको छ। वास्तवमा त्यहाँको अवस्था चाहिँ के छ, सीमा क्षेत्रमा रहेका नागरिकहरूको अवस्था के छ, र यो नक्सा आउनु अघिको अवस्था के थियो, नक्सा आइसकेपछिको अवस्था के छ, यिनै विषयको सेरोफेरोमा हामीले केन्द्रित रहेर आज कुराकानी गऱ्यौँ। आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने साथी संयोग नेपाललाई धन्यवाद। नरेन्द्र सापकोटा बिदा भएँ, नमस्कार।